सवाल ये है कि वेंटिलेटर के बारे में क्या हुक्म है। एक इंसान जो वेंटिलेटर के बग़ैर सांस नहीं ले सकता, हाँ बहरहाल इंसान की कभी हालत वो होती है जो सवाल में लिखी हुई है कि बिल्कुल माजूर हो गया और मुख्तलिफ बीमारियों में बीमारियों में मुबतला है, दिमागी हालत उसकी सही है, उस लिहाज से उस पर वेंटिलेटर लगा हो। वेंटिलेटर के बारे में शरीयत न ये कहती है कि इसको लगाना वाजिब है और न ये कहती है शरीयत कि इसको लगाना नाजायज़ है। एक किस्म का इलाज है, अगर बीमार ये चाहता है कि यह इलाज मेरे लिए अख्तियार किया जाए तो कर लिया जाए, वो कहता है कि नहीं मुझे यह इलाज नहीं कराना तो ना कराए, वो ख़ुद अगर इस काबिल नहीं है तो उसका जो करीबी शख्स हो वो फ़ैसला कर ले, अगर वो भी फ़ैसला करना उसके लिए भी मुश्किल हो तो फिर जो माहिर डॉक्टर हैं उनसे पूछ लिया जाए कि इस शख्स के लिए क्या वेंटिलेटर का इस्तेमाल इस शख्स के लिए मुफीद है या न इस्तेमाल करना मुफीद है, करना बेहतर है या न करना बेहतर है। बहरहाल तिब्बी एतबार से जो राय मुनासिब लगे उसके लिहाज से अमल कर लिया जाए। लेकिन एक बात जहन में रहे कि जब कोई शख्स बेहोशी के आलम में हो जाता है उस पर ये सोचना कि अच्छा वेंटिलेटर नहीं लगाएंगे तो इसका जल्दी इंतकाल हो जाएगा, हम वेंटिलेटर लगा दें ताकि किसी तरीके से बच जाए, और ठीक है शुरू में थोड़ी देर की अगर लगा लिया जाए, एक दिन के लिए भी चलो लगा लिया शुरू में, ठीक है इलाज है, लेकिन एक दिन दो दिन एक हफ़्ता दो हफ्ते एक महीना दो महीना यह सिलसिला जो चलता रहता है इस उम्मीद में कि शायद ठीक हो जाए और बेचारा बेहोश पड़ा हुआ है, ये मुनासिब नहीं मालूम होता। नाजायज़ भी नहीं कह रहा लेकिन मुनासिब नहीं है। तो इसलिए इसमें इंसान हालात को देखते हुए फ़ैसला करेगा, शरी लिहाज से न ये वाजिब और फ़र्ज़ है और न नाजायज़ और हराम है। अच्छा दूसरा सवाल ये है कि सजदे में बंदा अल्लाह से बहुत करीब होता है, क्या फ़र्ज़ नमाज में खूब दुआएं मांग सकते हैं, नफिल और सन्नतों में भी क्या उर्दू में दुआएं मांग सकते हैं। नमाज में जो भी दुआ मांगी जाएगी वो अरबी ज़ुबान में मांगी जाएगी, गैर अरबी ज़ुबान नमाज में नहीं है, नमाज में जो भी है वो अरबी ही है, अरबी के अलावा गैर अरबी ज़ुबान के अलावा नमाज में नहीं। इंसान उसके लिए ऐसी दुआएं याद कर ले जो मुख्तसर हों जामे हों, जितना याद कर सकता हो उसमें से ऐसी दुआएं जिसके माना में आम हों। अल्लाहुम्मा इन्नी असलुका मिनल खैर कुल्लिही, अब जो मांगने चाह रहे हैं लफ्ज़ खैर में उसकी नियत कर ले, अल्फाज तो अरबी के ही इस्तेमाल करेगा, नियत में जहाँ भी जो भी नियत कर ले। तो नमाज में अरबी के अलावा के अल्फाज ना इस्तेमाल करें, उसके अलावा नमाज से बाहर जो दुआएं मांग रहा है उसमें जो भी ज़ुबान हो, लेकिन नमाज में तो अरबी ही के अल्फाज होने चाहिए। फ़र्ज़ नमाज में भी दुआ मांग सकते हैं और लेकिन इतना है कि उसका सबूत नहीं मिलता, यानी सुन्नत नहीं कह सकते उसको, मांग सकते हैं अगर मौका है वक्त है। आमतौर से मर्दों में तो नमाज मुख्तसर होती है, फ़राइज इसलिए कि जमात से पढ़ी जाती है, तो इमाम को तो मना किया जाता है, इमाम के पीछे जो नमाज पढ़ रहा है उसके पास वक्त है और इमाम लंबा रुकू सिद्धा करता है तो मांग ले। लेकिन नफिल नमाज में और सुन्नतें भी उसी हुक्म में, नफिल है सुन्नत है वितर है, ये सब जो है इनफरादी पढ़ने की नमाज़ें हैं, उसके सजदों में दुआ मांग सकते हैं, मांगना चाहिए, बल्कि मांगना एक मुस्तहब अमल है, सुन्नत है, आप सल्लल्लाहु अलैहि वसल्लम मांगते थे, उसकी तरगीब आई है, तो मांगना चाहिए लेकिन अरबी में मांगना चाहिए, अरबी के अलावा में नहीं। ऑस्ट्रिच एग्स हाँ खा सकते हैं। अच्छा سوال یہ ہے کہ مرد حضرات کو سوائے جمعہ کے خطبہ کے علاوہ کوئی اور دین کی بات ان کے کان میں نہیں پڑتی، نہ سننا چاہتے ہیں، یہ تقویٰ کی باتیں کیسے ان تک پہنچیں گی؟ وہ تو اللہ تعالیٰ جس کے دل میں جتنی طلب رکھتے ہیں اس کے لحاظ سے اس کو جیسی طلب ہوتی ہے ایسی انسان اس کے لیے اللہ تعالیٰ اس کے لیے اسباب بھی پیدا فرما دیتے ہیں، اور کبھی کبھی اور بلکہ بہت سی مرتبہ تو ایسا ہوتا ہے بغیر طلب کے بھی اللہ تعالیٰ پہنچا دیتے ہیں، اسباب پیدا فرما دیتے ہیں۔ ہاں، شریعت نے فرض اور واجب نہیں کیا، انلزمکموہا وانتم لہا کارہون، قرآن میں ہے، کسی کو اگر چاہیے نہیں، وہ نہیں چاہتا صحیح راستے پر آنا، تو کیا اللہ تعالیٰ زبردستی کسی کو صحیح راستے پر لگائیں گے؟ نہیں، ایسا نہیں ہے، زبردستی نہیں ہوتا، لا اکراہ فی الدین۔ تو اگر انسان فرض ہی کے حد تک رہتا ہے اور اس کو دین سیکھنا ہی نہیں ہے، جب دین سیکھنا نہیں چاہے گا تو صحیح دین کی سمجھ بھی نہیں آئے گی اور عمل بھی صحیح نہیں ہوگا۔ اب ظاہر ہے وہ ہر شخص اپنا قصور ہے، تو یہ جس طرح اس نظام میں، یہ سننے والوں میں جس طرح خواتین اور عورتیں ہیں، مرد بھی شامل ہیں، لیکن ہر ایک شامل نہیں ہو سکتا، اور اس کے علاوہ بہت سے لوگوں میں اس کی طلب ہی نہیں ہوگی کہ اچھا وہ کہیں جا کر کوئی دینی بات سنے، صرف اس کی بات نہیں کر رہا کہیں بھی۔ یہ تو ہر شخص کی اپنی ذمہ داری ہے کہ دین سیکھنے کے لیے کچھ نہ کچھ اپنے کسی نہ کسی درجے میں، چاہے تفسیر کا ہو، حدیث کا ہو، کوئی بیان ہو، کوئی اور سلسلہ ہو، سیکھنے سکھانے کا سلسلہ ہو، اس سے انسان اپنا رابطہ رکھے، اور یہ ہر شخص کی اپنی ذمہ داری ہے۔ طلب العلم فریضہ، علم حاصل کرنا فرض ہے، اور مسلمان پر، مرد ہو یا عورت، تو یہ تو ایک ہر شخص کی اپنی ذمہ داری ہے۔ اب اگر کوئی شخص صرف خطبہ جمعہ ہی سنتا ہے، اس کے علاوہ کوئی بات نہیں سنتا، تو اس کا اپنا قصور ہے، اس کو تبلیغی جماعت میں شاید اگر کچھ وقت لگا لے تو کچھ دین کے ساتھ تعلق ہو جائے گا، اس لیے کہ اس جماعت کا بنیادی مقصد ہے لوگوں کے اندر دین کی طلب پیدا کرنا۔ سوال یہ ہے کہ قیام میں کوئی دعائے قنوت پڑھنا بھول گئے تو قومہ میں پڑھ سکتے ہیں، اور تب بھی سجدہ سہو کرنا ہوگا؟ چونکہ ہمارے نزدیک، حنفیہ کے نزدیک، رکوع سے پہلے ہی دعائے قنوت پڑھنا ہے، رکوع سے پہلے پڑھنا ہے، تو رکوع کے بعد اگر پڑھ بھی لیا تب بھی سجدہ سہو تو کرنا ہی ہوگا، رکوع کے بعد کرنا ضروری نہیں ہے، اگر کر بھی لیا تو سجدہ سہو بہرحال پھر بھی کرنا ہوگا، اس لیے کہ ہمارے یہاں قنوت کا جو وقت ہے وہ رکوع سے پہلے ہے، تو رکوع کے بعد اگر کیا تب بھی سجدہ سہو تو بہرحال کرنا لازمی رہے گا۔ یہ اوئسٹر سوس کیا ہوتا ہے، اس پر ہے کہ اس کا حلال حرام کے مسائل وہ اس پر ہوں گے کہ ذبح کیا ہوا ہے، نہیں ہے، مذبوحہ ہے، غیر مذبوحہ ہے، ان چیزوں سے فرق پڑے گا، وہ ایک الگ چیز ہو جائے گی۔ سجدے میں دعا واحد متکلم یا جمع میں مانگے، دونوں طرح مانگ سکتے ہیں، اپنے لیے مانگے، واحد کے صیغے کے ساتھ، جمع کے ساتھ، جس طرح مانگنا چاہیں مانگ سکتے ہیں، کوئی حرج کی بات نہیں ہے۔ بلکہ قرآن کریم کے الفاظ جس طرح منقول ہیں ان الفاظ کو اسی طرح رکھنا یہ بھی افضل ہونے کی ایک وجہ ہو سکتی ہے، کہ ربنا ظلمنا انفسنا رب ارحمہما کما ربیانی صغیرا، ہم اسی طرح مانگتے ہیں واحد کے ساتھ، چاہے اس میں اپنے آپ کی بھی نیت کریں اور دوسروں کی بھی نیت کریں۔ بہرحال جو الفاظ جس طرح آپ صلی اللہ علیہ وسلم سے یا جس طرح قرآن کریم میں آئے ہیں، اسی طرح ان کو رکھنا وہ زیادہ بہتر معلوم ہوتا ہے۔ ہاں، اس میں نیت انسان پھر ایک کی کرے، زیادہ کی کرے، وہ انسان کی اپنی مرضی ہے۔ جب انسان روزانہ کی تلاوت کی کوئی ترتیب ہو اور معمولات کے، یعنی روزانہ کی تلاوت کے جو نظام ہے اس میں پاروں کی ترتیب بدل سکتے ہیں؟ ہاں، کر سکتے ہیں۔ روزانہ ایک پارہ پڑھنا ہے تو کسی دن ایسا کر لیا کہ اچھا آخر میں سے پڑھ لیا، فلانا پڑھ لیا، تو کوئی حرج نہیں، کر سکتے ہیں۔ बड़ा अजीब सवाल है। सवाल यह है कि जिन दिनों में एयर फेयर्स हाई होते हैं, अगर इन दिनों में सफ़र करें ताकि ईद भी कर लें और छुट्टियां भी गुजार लें, तो क्या कोई हर्ज कोई गुनाह है? क्योंकि दिल में ये बात आए कि शोहर पर बोझ होगा जबकि शोहर राज़ी हो। सारे गुनाह की कोई बात नहीं है। हाँ, इसलिए कि ये घर का निज़ाम जो है वो दोनों की खुशी और रजामंदी से चलता है, दोनों की रजामंदी को देखा जाता है। शोहर की हैसियत कितनी है, कितने खर्चे की उसमें हैसियत है, और कर सकते हैं कहीं क्या मकरूज़ होने की नौबत तो नहीं आती, कर्ज़ लेने की ज़रूरत तो पेश नहीं आती, वो भी ध्यान रख लिया जाए। और अगर कुछ पैसे बच सकते हों तो अच्छा, कुछ पैसे बचा कर ही सफ़र कर लिया जाए, ये बेहतरी वाली चीज़ें हैं, गुनाह की कोई बात नहीं है। इसलिए कि जैसा मौका आया उस मौके पर सफ़र करना है। अब ऐसा है कि अब छुट्टियां भी यही हैं और इसी वक्त सफ़र कर सकते हैं, बाद में कर नहीं सकेंगे, तो ठीक है, अब कुछ ज़्यादा ही पैसे के साथ सही, लेकिन सफ़र कर सकते हैं। बस यही शर्त ये लगा दी ना कि शोहर भी राज़ी हों। जब दोनों के तरफ रजामंदी है और दोनों राज़ी हैं तो फिर कोई हर्ज की बात नहीं है। हाँ, जहाँ पैसे इंसान बचा सकता हो तो बचा ले, इसमें गुनाह की कोई बात नहीं है। ठीक है, इंशाल्लाह फिर रात को 10 बजे जमा होंगे दुरूद शरीफ और दुआ के लिए। सुभानक अल्लाहुम्मा व बिहमदिका अशहदु अन ला इलाहा इल्ला अंता अस्तगफिरुका व अतूबु इलैक। सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।